नमस्कार, रेडियो कार्यक्रम भूमि प्रशासनमा प्रविधि र सुशासनबाट भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको प्रायोजनमा तयार पारिएको भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम यहाँहरूले रेडियो नेपालबाट प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान 8:15 देखि 8:30 बजेसम्म सुन्न सक्नुहुनेछ। यो रेडियो कार्यक्रम तपाईँले रेडियो नेपालको मिडियम वेभ तथा एफएम फ्रिक्वेन्सीहरू 98, 100 र 103 का अतिरिक्त रेडियो नेपालको डिजिटल प्लेटफर्म र www.radionepal.gov.np www.onlineradionepal.gov.np न्यूज पोर्टल तथा रेडियो नेपाल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रममा जग्गा प्रशासनका कामहरू, भूमि व्यवस्थापन तथा अभिलेखीकरण सम्बन्धी जनचेतना जगाउने, जग्गा प्रशासनका नवीनतम प्रविधि र जटिल विषयलाई आम जनता समक्ष सहजता ल्याउने प्रयासका साथै भूमि व्यवस्थापन तथा अभिलेख विभागले गरिरहेका काम, आगामी कार्य योजना र विभागका समग्र गतिविधिहरू आम नागरिक समक्ष पुर्याउने यस कार्यक्रमको उद्देश्य र लक्ष्य रहेको छ। आजको कार्यक्रममा हामी जग्गा सम्बन्धी कारोबार गर्दा सेवाग्राहीले ध्यान दिनुपर्ने कुराका साथै भूमि सुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत ऋषि कुमार दाहालसँग गरिएको कुराकानी लिएर उपस्थित भएका छौं। कार्यक्रमको शुरूआत गर्दैछौ यो जानकारीबाट। सामान्य लेखपढ गर्न सक्ने सेवाग्राहीले आजदेखि आफ्नो काम आफै गर्ने बानी बसालौं।
के तपाईँ घर जग्गाको हक हस्तान्तरण गर्दै हुनुहुन्छ?
यदि हुनुहुन्छ भने घर जग्गा दिने व्यक्तिको श्रीमान वा श्रीमती दुवै मालपोत कार्यालयमा उपस्थित हुनुहोस्।
बन्डा गर्न बाँकी सगोलमा रहेको घर जग्गा मध्ये घर खर्चको लागि आधा मात्र विक्रेताले बेचबिखन गर्न पाउने हुँदा सबै जग्गाको फाँटबारी लिएर जानुहोस्।
आफूले किन्न लागेको जग्गा रोक्का रहे नरहेको, मोही लागे नलागेको, नक्सा अनुसार क्षेत्रफल भए नभएको र हकवाला भए नभएको यकिन गरेर मात्र खरिद गर्नुहोस्।
आफूले किन्न लागेको जग्गाको थैली अङ्क जतिमा लिनु भएको छ त्यति नै राख्नुहोस्।
यो पनि जानी राखौ,
हालसम्म 126 मालपोत कार्यालयहरूमा सबै कारोबारहरू डिजिटल अनलाइन कम्प्युटर प्रणालीबाट हुने हुँदा
तपाईँको घर जग्गाको विवरण केन्द्रीय सर्भरमा राखिने भएकोले हुन सक्ने विपदपरको सुरक्षित भएको छ।
लाग्ने रजिस्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य सेवा शुल्क स्वचालित रूपमा गणना गरिने हुँदा राजस्व गणनामा सहजता तथा पारदर्शिता भएको छ।
लिने र दिने दुवै व्यक्तिको औठा छाप, दस्तखत तथा फोटो विद्युतीय उपकरणहरूबाट राखिने हुँदा कृत्य जालसाजी कारोबारबाट घर जग्गा सुरक्षित भएको छ। त्यसैले मालपोत कार्यालयमा गई आफ्नो फोटो, औठा छाप र दस्तखत समावेश गराई घर जग्गाको विवरणहरू अनलाइन कम्प्युटर प्रणालीमा अध्यावधिक गराउनुहोस् र तपाईँको घर जग्गा विवरण सुरक्षित गर्न कार्यालयलाई सहयोग गरी आफू पनि ढुक्क रहनुहोस्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा जनहितमा जारी सन्देश।
अब भने कार्यक्रममा भूमि सुधार तथा मालपोत कार्यालय पर्साले जग्गा प्रशासनका काममा प्रवाह हुने सेवालाई प्रविधि मैत्री, पारदर्शी र जवाबदेही बनाउन के कस्ता कदम अगाडि बढाएको छ त भनी भूमि सुधार तथा मालपोत कार्यालय पर्साका कार्यालय प्रमुख ऋषि कुमार दाहाललाई सोधेका छौ।
मेरो दोहोरो जिम्मेवारी छ, मालपोत कार्यालयमा प्रमुख मालपोत अधिकृत र भूमि सुधार कार्यालयको हकमा भूमि सुधार अधिकारी। पहिले इच्छाशुद्धि अड्डा थिए, पछिबाट गाभिएर एउटै अड्डा भएको छन् र यस सम्बन्धमा मैले आफूले 2.5 वर्षको अनुभवमा जनताले सर्वोच्च ढंगले सेवा पाउन्, गुणस्तरीय सेवा पाउन् भन्ने हिसाबले मेरो सिङ्गो टिम र म आफू समेत लागेको अवस्था छ र यसै सन्दर्भमा हामीलाई पटक पटक मन्त्रीज्यू र हिसाब सहयोगीज्यूले पनि सेवा प्रवाहलाई सर्वसुलभ बनाउने, सेवाग्राहीहरूको मर्का बुझेर काम गर्ने कुराहरू निर्देशन भएको छ र त्यही हिसाबमा हामी लागेर काम गरिरहेको अवस्था अहिलेसम्म रहेको छ।
मालपोत कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधि मैत्री पारदर्शी र जवाबदेही बनाउन के कसरी कार्य सम्पादन गर्दै हुनुहुन्छ?
धेरै मालपोत कार्यालयहरूमा प्रविधिको पहुँच पुगिसकेको अवस्था छ। कतिपय कार्यालयहरूमा टेक्नोलोजीले अलिक समर्थन नगर्दाखेरि हामीले यो पाम्प्स लागू गर्न सकेका छैनौँ। मेरो वीरगंजको हकमा पाम्प्स लागू गर्ने हिसाबमा हामी नोटिसहरू निकालेर काम अगाडि बढाइसकेका छौँ र हामी अब भर्खरै भूसेवा केन्द्र सञ्चालन भन्छ त्यो हामी व्यवसायहरूलाई भूसेवा केन्द्रको स्वीकृति हामी दिँदैछौँ। पारदर्शीका कुराहरूमा हामी प्रशासन सम्बन्धी कुराहरूमा हामी जवाबदेही र पारदर्शी ढङ्गले नै हामी काम गरिरहेका छौँ। अहिलेको अवस्थामा हामी पारदर्शी नभइकन हामी काम गर्न सक्ने स्थिति रहँदैन। सकेसम्म हामीले ती कुराहरूमा सिङ्गो टिम नै लागेर हामीले काम अगाडि बढाइरहेका छौँ।
हजुर, यहाँले भन्नुभयो दोहोरो भूमिकामा छु भन्दै गर्दाखेरि जस्तो भूमि सुधारको काम पनि हेर्नुपर्ने अनि फेरि मालपोतको पनि हेर्नुपर्ने, यसरी गर्दा दुवैतिरको त्यो जिम्मेवारी वहन गर्दा पक्कै पनि अप्ठ्यारो त छ होला होइन? यसलाई चाहिँ कसरी अगाडि बढाउनु भएको छ?
पक्कै पनि हो, दुईटा कार्यालय पहिले रहेको अवस्थामा गाभिएर एउटै कार्यालय भएको छ। भूमि सुधारको हकमा विशेष गरी त्यहाँ न्यायाधीशकै रोल प्ले हामीले गर्नुपर्ने हुन्छ। मुद्दाहरूमा बयान बकपत्र गराउनेदेखि लिएर फैसला गर्नेसम्मको हाम्रो काम पर्छ र हाम्रो भूमि सुधारतिरको उजुरी लाग्दा पुनरावेदन लाग्दा हाम्रो उच्च अदालतमा लाग्छ भने मालपोततिरका पनि कतिपय कुराहरू धेरै त्यस्ता मुद्दाका कुराहरू बयान बकपत्र लिने दोहोरो कुराहरू त रहँदैनन्। त्यहाँ पनि कुनै कुनै केसहरू त्यस्ता आइलाग्यो भने हामीले ती कुराहरूमा पनि हामीले रोल प्ले गर्नुपर्ने हुन्छ र त्यहाँको मालपोतको सन्दर्भमा जिल्ला अदालतमा पुनरावेदन लाग्ने गरेको अवस्था छ। यसमा दक्षताको धेरै खाँचो छ, विशेष गरी यो जग्गा प्रशासन भनेको अत्यन्तै टेक्निकल र ट्रेडिसनल कुरो पनि हो र रहेका जे जस्ता साथीहरू छन् तिनी साथीहरूबाट पनि हामीले सिक्दै जाने कुराहरू र सिक्ने क्रममा नै हामी छौँ र अहिले हाम्रो कार्यक्षेत्रमा कार्य सम्पादन गरिरहेको छ।
हजुर, जस्तो हामी प्रविधि मैत्री भनेर अगाडि बढिरहेका छौँ होइन, र प्रविधि मैत्री सेवा दिनको लागि कर्मचारी जो हामी सेवा दिइरहेका छौँ प्रविधिसँग नजिक भएको व्यक्ति हुन पर्यो भने अर्कोतिर फेरि जुन व्यक्ति हुनुहुन्छ सेवा लिन आउने सेवाग्राहीले पनि यो बुझेको अवस्था हुनु पर्यो। यो दुवै कुराको तालमेल मिलेको पाउनु भएको छ कि छैन अहिले पछिल्लो अवधिमा के छ?
पक्कै हो, यो हामी प्रविधिमा हाम्रा सबै व्यक्तिहरू एकदम दक्ष हुनुहुन्न, प्रविधिको अत्यन्तै खाँचो नै छ, दक्ष हुनुहुन्न। कतिपय कस्तो हुन्छ भने सेवाग्राहीहरू जाने पनि उहाँहरू अनुन भरै म केही जान्दिन भन्ने हिसाबमा आउनुहुन्छ र हामीले प्रविधिलाई चाहिँ हामीले अहिले अब छोड्न सक्ने स्थिति छैन किनभने हाम्रा रेकर्डका कुराहरू पनि प्रविधि त्यसैमा रहने कुराहरू हुन्छ, हामी सबै सुरक्षित हुने स्थिति रहन्छ। त्यो कुरामा विभाग र मन्त्रालयले सपोर्ट गरेको अवस्था छ। क्रमशः यो प्रविधि मैत्री पुर्याउने भन्ने हिसाब किताबमै अगाडि बढेको हुनाले यो टेक्नोलोजीलाई हामीले सपोर्ट नगरिकन कुनै धरै छैन किनभने अब 21 शताब्दीमा हामी आइसकेका छौँ। पुरानै हाम्रो त्यो ढड्डा प्रणाली अब भन्दै भनिन्छ हाम्रा पोकै अड्डा, हरेक दराजहरूमा हाम्रा पोका छन्, पस्ने बित्तिकै कुन अड्डा भन्ने कुराहरू पोकै अड्डा भनेर भन्छन् हरे पनि भन्छन्। त्यस्ता पोकाहरूलाई चाहिँ अब हामीले विस्तार फेज आउट गर्नुपर्ने स्थिति छ। त्यो प्रविधिमा त हामी जानै पर्छ, नभए हामीलाई सुखै छैन।
भू उपयोग नियमावली अनुसार स्थानीय तहबाट हुने जग्गाको वर्गीकरणमा स्थानीय तहसँग के कस्ता समन्वय भएको छ पर्सा जिल्लामा?
यहाँले एकदम यो समसामयिक क्वेशन र अत्यन्तै राम्रो क्वेशन सोध्नुभयो। अहिले हाम्रो जग्गालाई वर्गीकरण गर्ने भन्दा विभिन्न 10 तहमा वर्गीकरण गर्नुपर्ने स्थिति रहेको छ। भू उपयोग नियमावलीले ऐनले त्यो व्यवस्था गरेको छ। अहिले स्थानीय तहमा नै यो भू उपयोगको वर्गीकरण गर्ने भन्ने कुराहरू पठाइसकेको मन्त्रालयले, संघीय मन्त्रालयले पठाइसकेको अवस्था छ। तर अहिले जो स्थानीय तहमा निर्वाचित भएर आउनुभएको पदाधिकारीहरू हुनुहुन्छ, भर्खरै सम्पन्न निर्वाचनबाट उहाँहरू निर्वाचित भएर आउनुभएको छ र उहाँहरू नयाँ हुनुहुन्छ। यसमा मलाई चाहिँ के लागेको भने यी पुराना पदाधिकारीहरू जानुभयो, नयाँ पदाधिकारी आउनुभयो, उहाँहरूले यो कुराहरू बुझ्न सक्ने स्थिति छैन। उहाँहरू आउने बित्तिकै यो भू उपयोग नियमावली आयो, त्यस अनुसार उहाँहरूलाई पठाइयो, अब भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेर मात्रै जग्गाको कारोबार गर्ने, किताकाट गर्ने भन्ने कुराहरू छ। यो कुराहरू स्थानीय तहले बुझेको अवस्था छैन र वीरगंजको हकमा मैले धेरै मेयर साथीहरूसँग मेरो आफ्नो कुरा भए अनुसार स्थानीय तहका प्रमुख युहरूलाई मैले धेरैलाई भनिसकेको छु। त्यही अब महानगरको राजेशमान सिंह हुनुहुन्छ मेयर साथ, त्यसै पछाडि ठोरी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, त्यसै गरी अर्को पर्सागढीको मेयर साहब हुनुहुन्छ। उहाँहरू तीनजनालाई मैले आफैले बसेर तपाईँहरूको अवस्था यो हो, स्थानीय तहमा अहिले संविधानले नै हाम्रो भू उपयोग सम्बन्धमा संविधानले नै व्यवस्था गरिसकेको अवस्था छ, तथा भोलि स्थानीय तहमै यो आउने हो, त्यसो हुनाले तपाईँहरूले जग्गाको वर्गीकरण तत्काल गर्नुहोस् भन्ने कुराहरू गरिसकेको छ। अन्य स्थानीय तहका प्रमुखहरूलाई पनि हाम्रो नापीको प्रमुख नापी अधिकृतले पनि उहाँले पनि आफ्नो हिसाबमा उहाँले पनि कुरो गरिरहनु भएको छ। जहाँ जहाँ हामी पुग्छौँ त्यहाँ त्यहाँ उहाँहरूलाई भनिसकेको अवस्था छ, तर उहाँहरूले यो मेजर कुरो हो हामीले गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूलाई आफ्नो अपनत्व अहिलेसम्म भएको स्थिति छैन, नयाँ भएर हो या के भएर हो, त्यसै हुनाले त्यस पछाडि फेरि निर्वाचनको माहौल आइपुग्यो, निर्वाचनमा उहाँहरू अहिले होमिनु भएको छ र संघीय सरकारले मङ्सिर 23 गतिसम्मको डेडलाइन दिएको छ, अनि यो वर्गीकरण गर्न गरिसक्नु पर्ने अवस्था छ। त्यो अवस्थासम्ममा अहिले मेरो पर्सा जिल्लाको हकमा कुनै पनि स्थानीय तहले यो जग्गाको वर्गीकरण गर्नुभएको छैन। अब मङ्सिर 23 गतिको डेडलाइन पश्चात के हुने भन्ने कुराहरू हालसम्म अन्यल छ र कुनै पनि मेयर साहबहरूले यसमा तदारुकता देखाउनु भएको स्थिति छैन। अब उहाँहरूकै कुरो हो, संघीय सरकारले उहाँहरूलाई सुम्पिसकेको छ, त्यो सुम्पिएको अवस्थामा उहाँहरूले आफ्नो मेरो के हो अधिकार भन्ने कुराहरू नबुझेर हो या क्या हो हामीले बुझाउन सकिएन कि। मैले चाहिँ पटक पटक उहाँहरूलाई भनेको छु, तपाईँहरूलाई केही हाम्रो परामर्श चाहियो, केही सहयोग चाहियो भने हामी तपाईँहरूलाई सहयोग गर्न तयार छौँ भन्ने कुराहरू गरेको हो, तर उहाँहरूले यो कुरामा ध्यान दिनुभएको छैन। पछि यसले चाहिँ अलिक समस्या खडा गर्छ कि जस्तो मलाई चाहिँ लाग्छ।
अब यो समस्या जुन आइरहेको समस्या छ नि, मालपोत कार्यालय वीरगंजको सेवा प्रवाहलाई सरल प्रभावकारी बनाउन स्थानीय तहसँग जुन समन्वय हुन अलिकति गाह्रो भइरहेको अवस्था छ, यसलाई चाहिँ कसरी अगाडि बढ्दाखेरि ठिक होला त?
यो सेवा प्रवाहको सम्बन्धमा स्थानीय स्थानीय तहसँग त हामीले समन्वय केही न केही गरेकै छौँ। अब स्थानीय तहबाट सिफारिसका कुराहरू आएन भने हामीले स्थानीय तह बिना हाम्रो कामहरू कुनै पनि हुन सक्दैन। र मालपोतको यस्तो काम हो जहाँ स्थानीय तहसँग जोडिएको हुन्छ, उहाँहरूले सिफारिस नगरिकन हामीले कुनै काम पनि अगाडि बढाउन सक्ने स्थिति हुँदैन, हरेक सिफारिसहरू त्यहाँबाट चाहिन्छ, त्यो कुराहरू हो। र अर्को कुरा, प्रदेशसँग हामी खासै नजिक भएर एट्याचमेन्ट भएर काम गर्न सक्ने स्थिति चाहिँ हामीलाई अहिलेसम्म दिएको अवस्था छैन। प्रदेशसँग हामी टाढै छौँ, प्रदेशका कुराहरू अब खासै त्यसमा हाम्रो कुनै संलग्नता र सहभागिता अहिलेसम्म मेरो आफ्नो नलेजमा अन्य कुराहरू त केही होला। मैले आफूले डाइरेक्ट रूपमा काम गर्दाखेरि प्रदेश सरकारसँग मालपोतका सम्बन्धमा यसरी यो काम गरिदिनु पर्यो भन्ने कुराहरू गरिएको छैन। उहाँहरूले सामान्य सहयोग मलाई मेरो वीरगंजको हकमा 2-3 कम्प्युटर उहाँहरूले दिनुभएको छ र सामान्य खालका सहयोग हामी गर्छौँ भन्ने हुन्छ, बोलीमा छ व्यवहारमा छैन। तसर्थ यसलाई हामीले खासै त्यस्तो यो सहयोग समन्वय भयो भन्ने कुरामा त्यति नै हुन्छ कि जस्तो मलाई चाहिँ लागेको छैन। सहयोगका कुरामा त हामीले अब आएको टोटल उठेको राजस्वको 60% हामी स्थानीय तहमा बाँडफाँड गरेर पठाउँछौँ र 40% हामी प्रदेशमा पठाउँछौँ। ठुलो अंश चाहिँ हाम्रो राजस्वको अंश त्यहाँ जान्छ, हामीले पाउन सकेको न स्थानीय न प्रदेशबाट पाउन सहयोग पाउन सकिएको अवस्था छैन।
हजुर, मालपोत कार्यालय पर्सा वीरगंजको सेवा प्रवाहका क्रममा आएका चुनौतीहरू के कस्ता छन्? अन्ति समस्या अथवा चुनौतीलाई समाधान गर्न यहाँको कार्यकालमा भएका कामहरू के छन् सर?
अत्यन्तै यहाँले खुसीको यो ठुलो क्वेसन सोधिनु भयो, मलाई चाहिँ अति खुसी लाग्यो। म गएको 8 महिना भइसक्यो, त्यहाँको अवस्था भनेको भौतिक संरचनाको अत्यन्तै कमजोरी छ। त्यहाँ भएका संरचनाहरू पूरै जीर्ण अवस्थामा छन्, पानी चुहिएको छ, त्यो श्रेष्ठता व्यवस्थापन गर्न अत्यन्तै मलाई कठिन छ। कर्मचारीको अत्यन्तै कमी छन्, 5 अफिसरको दरबन्दीमा 1 पनि अधिकृत अहिलेसम्म छैन। त्यहाँ 9 खरदारको दरबन्दीमा मेरो 8 खरदार अतिरिक्त छन्, नायब सुब्बा 17 दरबन्दीमा मेरो 14 भन्दा त्यहाँ छैनन्। कर्मचारीहरू अत्यन्तै कमजोर छन्, कर्मचारीहरूको दरबन्दी धेरै भए पनि कर्मचारीहरू त्यहाँ नभएको हुनाले सेवा प्रवाह गर्न मलाई अत्यन्तै कठिन छ। दैनिक मैले एक हप्ता मैले यहाँ स्टाफ गरेँ, पब्लिकहरूको आवाज जावत फ्लो कस्तो हुँदो रहेछ भनेर एक हप्तासम्म मैले त्यहाँ रेकर्ड निकाल्दाखेरि लगभग दैनिक 2200 हाराहारीमा पब्लिकहरू त्यहाँ आइजाइ गर्ने, त्यो गर्दाखेरि रेसियोमा निकाल्दाखेरि त्यो अवस्था छ। र भौतिक संरचनाको अत्यन्तै समस्या छ, त्यहाँ काम गर्न सक्ने स्थिति, सबै भौतिक संरचनाहरू काम लाग्ने छैनन् त्यहाँ। त्यस पछाडि कामेली व्यवस्थापन मेरो अत्यन्तै चुनौतीपूर्ण स्थिति छ, कर्मचारी नभएर काम गर्न अत्यन्तै कठिन अवस्था छ। यो कुराको लागि मैले मन्त्रालय विभाग सबैतिर मैले यी कुराहरूको जानकारी गराइसकेको छु। अन्यत्र हेर्दाखेरि 12 हेर्दाखेरि ठुलो बिल्डिङ छ, अत्यन्तै त्यहाँ लेआउट सबै मिलेको छ, सबै हाम्रो झ्यालबाट सेवा प्रवाह हुन्छ। त्यहाँ मेरो वीरगंजको हकमा सबै लेखापढी र त्यहाँ पब्लिकहरू कोठैभित्र पस्न सक्ने अवस्था देखिएको छ। त्यो संरचना नभएको, संरचनाको अभावमा काम गर्न अति चुनौती छ। पुराना संरचना छन्, बर्खायाममा सबैतिर पानी चुहेर त्यहाँको मेरो श्रेष्ठता नै जीर्ण हुने अवस्था पुगिसकेको देखिन्छ। त्यसर्थ यो ठुलो चुनौती
छ भनिरहँदाखेरि यसलाई कसरी समाधान गर्न सकिन्छ होला?
समाधानको कुरोमा मैले स्थानीय तहमा पनि मैले पहल गरिसकेको छु, मेयर साहबहरूलाई मेरो अवस्था यो छ, त्यहाँ कम्तीमा भिजिटिङ गरिदिनु र यहाँहरूले चाहिँ मलाई रकमले सहयोग गर्नु पर्दैन, कामले सहयोग गरिदिनु, मेरो संरचनाहरू तयार गरिदिनुहोस् भनेर मैले मेयर साहबहरूलाई रिक्वेस्ट गरिसकेको छु। त्यस पछाडि मैले मन्त्रालय र विभागमा लेखेर मेरो आफ्नो त कर्तव्य मेरो ड्युटी नै त्यही हो, मैले भएको अवस्था के छ, समस्या के छन् भनेर जानकारी गराउने कुराहरू मैले मन्त्रालय र विभाग स्तरमा मैले गरिसकेको अवस्था।
कार्यक्रमको तर्फबाट अन्त्यमा सेवाग्राहीलाई केही भन्न चाहनुहुन्छ? कार्यालय प्रमुखको हैसियतले के भन्नुहुन्छ यहाँले?
सेवाग्राहीलाई वीरगंज मालपोत कार्यालय मैले भन्नै पर्ने हुन्छ, वीरगंज सहर वीरगंज मध्य प्रदेशको एउटा मात्र महानगरपालिका, एकमात्र महानगरपालिका त्यो वीरगंज पर्छ, त्यो मेरो आफ्नै कार्यक्षेत्र पनि पर्छ, जम्मा 32 छन् वीरगंज महानगरपालिकामा। त्योभन्दा अझ सानो कार्यालय मालपोत कार्यालय रौतहट, त्यो 4 टुक्रा भएको छ। वीरगंज त्यत्रो सिङ्गो, त्यत्रो ठुलो महान छ, महानगर छ, त्यो एउटै छ। तसर्थ यो म के भन्छु भने सम्बन्धित निकाय मेरो आफ्नो माथिल्लो तालुक निकायलाई कम्तीमा पनि त्यो कार्यालयलाई दुईटा तिनटा पारेर पाएक पार्ने पब्लिकको पाएक पार्ने मैले अझ त्यहाँ प्रस्ताव पनि गरिसकेको छु मैले यहाँ विभागमा लेखेर पनि पठाएको छु एउटा पोखरिया एरिया र अर्को जिरा भवानी एरिया त्यहाँ दुईटासम्म हामीले फोरेर कार्यालय विस्तार गर्न सक्यो भने मेरो त्यहाँ काम गर्ने वातावरण पनि त्यहाँ भिड पनि एकदम डिभाइड हुने स्थिति छ काम गर्न अलिकति सहज पनि हुने स्थिति रहन्छ त्यो भएको हुनाले यो काम गर्न केन्द्रीय नेतृत्वलाई हार्दिक अनुरोध गर्छु यहाँहरूबाट पनि त्यो कोर्स अवश्य पनि जाने नै छ अर्को कुरा त्यहाँ पब्लिकहरूको अत्यन्तै धेरै जग्गा प्रशासन भनेको यो सिङ्गो व्यक्तिसँग जोडिएको कुराहरू हुन्छ एउटा जग्गा बेच्न कम्तीमा पनि दसजना मान्छे त्यहाँ लिने र दिने पक्षका दसजना मान्छे जान्छन् अत्यन्तै भिडभाडको स्थिति रहन्छ त्यहाँ संरचनाहरू अत्यन्तै कमजोर छन् त्यहाँ कुनै पनि संरचनाहरू छैनन् भन्नै पर्ने हुन्छ शौचालयको व्यवस्थापन छैन अहिले महिला मैत्री भन्छन् लैङ्गिक मैत्री भन्छन् शौचालय त्यो शौचालयको व्यवस्था छैन खुल्ला रूपमा त्यहाँ जानुपर्ने स्थिति छ दैनिक रूपमा मलाई उहाँहरू आएर भन्नुहुन्छ गुनासो व्यक्त गर्नुहुन्छ मैले गर्न सक्ने स्थिति छैन तसर्थ यो कुराहरूमा आदरणीय मेरा सेवाग्राहीहरू हुनुहुन्छ उहाँहरूले धैर्य गरेर त्यो भन्नुभएको छ त्यो कुरामा यहाँहरूले यस्ता कुराहरू यस्ता समस्या कुराहरूलाई यहाँहरू मार्फत पनि उजागर गरिदियो भने त्यहाँबाट केही राहत पाउन सक्छ कि भन्ने कुराहरू चाहिँ मलाई लाग्छ
हामीलाई अमूल्य समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छौ
यहाँलाई पनि म मुरीभरि धन्यवाद दिन चाहन्छु किनभने मेरा समस्याहरू मैले जुन लेखेर पठाउँथे ती समस्याहरू अहिले मेरो आफ्नै मुखले व्यक्त गरेर सबैतिर जाने रहन्छ तसर्थ त्यसको लागि म यहाँलाई धेरै धन्यवाद दिन्छु
उहाँ हुनुहुन्थ्यो भूमि सुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत आदरणीय श्रोता आजको कार्यक्रम भूमि प्रशासनमा प्रविधि र सुशासनको समय सकिएको छ अर्को महिनाको दोस्रो शुक्रबार बिहान 8:15 बजे आउने नै छौ त्यतिन्जेलसम्मका लागि प्रविधि संयोजनमा मिनर्भा बज्राचार्यको साथमा मुकुन्द भण्डारी र म रुक्मिणी पोखरेल बिदा हुन्छौ नमस्कार।